यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ। म अशोक मिश्र। शुरूमा प्रमुख समाचार। प्रधानमन्त्री केपी शर्मा ओलीसँग चालू आर्थिक वर्षमा गर्ने काम र उपलब्धिका लागि उप प्रधानमन्त्री र मन्त्रीहरूबीच कार्य सम्पादन सम्झौता। न्यारा युगान्तकारी काम गर्न सबै मन्त्री र सचिवहरूलाई प्रधानमन्त्रीको निर्देशन। पछिल्लो 2 दशकमा मलको माग 3 गुणाले वृद्धि। उपलब्ध बजेटले माग सम्बोधन गर्ने गरी मल ल्याउन नसकिएको। प्रतिनिधि सभामा कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीद्वारा जानकारी। नागढुङ्गा सुरंग मार्ग प्रयोगका लागि मन्त्री परिषदद्वारा सवारी साधनको उपभोग दस्तूर निर्धारण र जम्मू कश्मीरको किश्तवाड़ जिल्लामा क्लाउड ब्रस्टपछि कम्तीमा 38 जनाको मृत्यु। समाचार अब विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीसँग चालू आर्थिक वर्षमा गर्ने मुख्य काम र हासिल हुने उपलब्धिका लागि उप प्रधानमन्त्रीद्वारा मन्त्रीहरूले आज कार्य सम्पादन सम्झौता गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा मन्त्रालयगत वार्षिक प्रगति समीक्षाका साथै आगामी कार्यक्रमको कार्य सम्पादन सम्झौतामा हस्ताक्षर भई आदान प्रदान भएको हो। यसै गरी प्रधानमन्त्रीसँग आज नेपाल सरकारका मुख्य सचिवले पनि कार्य सम्पादन सम्झौता गर्नुभएको छ। कार्यक्रममा प्रधानमन्त्री ओलीले नयाँ युगान्तकारी काम गर्न सबै मन्त्री र सचिवहरूलाई निर्देशन दिनुभयो। प्रधानमन्त्री ओलीले आगामी मंगिरभित्र दैलेखको मिथेन ग्यासको परीक्षण उत्पादन गराउन, सबै किसानलाई व्यावसायिक भैँसी पालन गराउन, खेतीमा अर्ग्यानिक अभियान सञ्चालन गर्न, सामाजिक सञ्जाललाई कानूनी दायरामा ल्याउन निर्देशन पनि दिनुभयो। उहाँले ज्येष्ठ नागरिक सम्वाद भवन बनाउन, 10 औं राष्ट्रिय खेलकुद प्रतियोगिता समयमा आयोजना गर्न, किर्तिपुर क्रिकेट रंगशाला छिटो निर्माण सक्न तथा भक्तपुरमा ठूलो रंगशाला निर्माणको तयारी गर्न सम्बन्धित मन्त्रीहरूको ध्यानाकर्षण गराउनुभयो। प्रतिनिधि सभाको आजको बैठकले सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक 2082 माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ। बैठकमा सैद्धान्तिक छलफल भएको विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको हो। सभामुख देवराज घिमिरेले विधेयकमाथि संशोधन हाल्न चाहने सांसदहरूले संघीय संसद सचिवालय प्रतिनिधि सभाको विधेयक शाखामा संशोधन दर्ता गराउन सक्ने जानकारी गराउनुभयो। सभामुख घिमिरेले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्न उत्तर भदौ 4 गतेको बैठकमा हुने जानकारी गराउँदै प्रधानमन्त्रीसँग प्रश्न सोध्न चाहने सांसदहरूले भदौ 1 गते आइतबार दिउँसो 1 बजेभित्र प्रतिनिधि सभाका सचिव समक्ष आफ्ना प्रश्नहरू दिन सक्ने जानकारी गराउनुभयो। यसअघि प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले उठाउनु भएको विषयको जवाब दिँदै कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले मलमा अत्याधिक अनुदान रहेका कारण उपलब्ध बजेटले माग सम्बोधन गर्ने गरी मल ल्याउन नसकिएको बताउनुभयो। मन्त्री अधिकारीले यूरियामा 82%, डीएपीमा 64% र पोटास मलमा 49% अनुदान रहेको जानकारी गराउनुभयो। मन्त्री अधिकारीले देशमा वार्षिक 13 लाख टन मलको माग रहेकोमा यस वर्ष कुल 4,91,000 मेट्रिक टन मल आयात गरिएको र यो अहिलेसम्मकै उच्च भएको बताउनुभयो।
हाम्रो अथक प्रयासको बावजुद कृषकको माग अनुसार सबै बालीका लागि सबै सिजनमा उच्चतम मात्रामा अनुदानको मल पुर्याउन नसकेको सत्य हो। मन्त्रालयलाई प्राप्त बजेटबाट जति मल ल्याउन सकिन्थ्यो त्यो हामीले ल्याएका छौँ, तर प्रमुख खाद्यान्न बालीहरू धान, मकै, गहुँलाई आवश्यक पर्ने उचित मात्रामा उपलब्ध भए पनि त्यसले किसानको माग पूरा गर्न सकेका छैनौ। पछिल्लो 2 दशकमा मलको माग 3 गुणा भन्दा बढीले वृद्धि भएको छ। व्यावसायिक कृषिको विस्तारसँगै मलको खपत बढेको छ। महत्वपूर्ण मानिएका धान, गहुँ र मकै जस्ता बालीको लागि अनुदानको मल लक्षित गरिएको भए तापनि आजकल चिया, उखु, केरा, मत्स्य पालन आदिको लागि मलको उच्च माग रहेको छ। त्यसै गरी घाँस र जंगलको निउरोमा समेत रासायनिक मल प्रयोग हुने गरेको हामीले पाएका छौँ।
यसअघि प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले कारागारको सुधार, भ्रष्टाचार न्यूनीकरण, किसानका समस्या समाधान लगायतका विषयमा सरकारको ध्यान आकर्षण गराउनु भएको थियो। प्रतिनिधि सभाको अर्को बैठक भदौ 4 गते बुधबार दिउँसो 1 बजे बस्नेछ। संचार तथा सूचना प्रविधि मंत्री पृथ्वी सुब्बा गुरुङले राज्य व्यवस्था समिति का सभापति रामहरि खतेवड़ाको राजीनामा कसैको दबावमा नभई उहाँले स्वेच्छाले दिनुभएको बताउनु भएको छ। सावन 26 गते बसेको मन्त्री परिषद बैठकका निर्णयहरू सार्वजनिक गर्न आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारको प्रश्नको जवाफमा संचार मन्त्री गुरुङले सभापति खतेवड़ालाई राजीनामाका लागि कसैले बाध्य गरेको होइन भन्नुहुँदै छानबिन समितिको प्रतिवेदन आएपछि उहाँले स्वेच्छाले नैतिक रूपमा राजीनामा दिनुभएको प्रष्ट पार्नुभयो। संचार मन्त्री गुरुङले कुलिङ पीरियडका सम्बन्धमा छानबिन समितिको प्रतिवेदनका आधारमा कार्यवाहीको दायरामा ल्याउनु पर्ने सबैलाई नियम र कानूनको आधारमा कार्यवाही हुने प्रष्ट पार्नुभयो। मन्त्री परिषद बैठकका निर्णयहरू सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं संचार मन्त्री गुरुङले सरकारले नागढुङ्गा सुरंगमार्गको उपभोग दस्तुर तोकेको बताउनुभयो। जसअनुसार नागढुङ्गा सुरंगमार्ग प्रयोग गर्दा कार भ्यानहरूका लागि आउँदा 65 रूपियाँ र जाँदा 60 रूपियाँ तोकिएको छ भने मिनी बस मिनी ट्रकको काठमाडौँ आउँदा 115 रूपियाँ र जाँदा 80 रूपियाँ तोकिएको छ। यस्तै बस ट्रकको हकमा काठमाडौँ आउँदा 260 रूपियाँ र जाँदा 200 रूपियाँ तोकिएको छ। त्यस्तै गरी भारी उपकरणको काठमाडौँ आउँदा 600 रूपियाँ र जाँदा 250 रूपियाँ सुरंगमार्ग उपभोग दस्तुर तोकिएको संचार मन्त्री गुरुङले जानकारी दिनुभयो। गृहमन्त्री रमेश लेखकले वर्तमान संविधानमा दोहोरो नागरिकताको व्यवस्था नभएकाले पूर्व नेपाली र उनका सन्तानलाई आर्थिक तथा सामाजिक सुविधा दिन सक्ने बताउनु भएको छ। राष्ट्रिय सभा अन्तर्गत विधान व्यवस्थापन समितिको आज बसेको बैठकमा गृहमन्त्री लेखकले नेपाली नागरिकता त्यागेका र तिनका सन्तानलाई दोहोरो नेपाली नागरिकता दिने कानूनी व्यवस्था नभए तापनि आर्थिक तथा सामाजिक सुविधा भने उपलब्ध गराउन सक्ने बताउनुभयो। बैठकमा सांसदहरूले वंशजका आधारमा नागरिकता प्राप्त गर्ने व्यवस्था भए पनि गैर आवासीय नेपाली ब्रिटिश गोर्खा तथा उनका सन्तानले सामाजिक अवसर तथा सुविधाबाट वञ्चित हुनु परेको उल्लेख गर्नुहुँदै उनका सन्तानलाई राजविहीन हुने स्थितिबाट बचाउन विधेयकमा प्रष्ट व्यवस्था गर्नुपर्नेमा जोड़ दिनुभएको थियो। नेपाली सेनाले निर्माणको जिम्मेवारी लिएको काठमाडौँ तराई मधेस द्रुतमार्ग निर्माणको काम तोकिएकै समयमा सक्ने जनाएको छ। राष्ट्रिय सभाको संहिता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आज बसेको बैठकमा रक्षा मन्त्री मानवीर राईले फास्ट ट्र्याक बनाउने क्रममा खोकनामा देखिएको समस्या समाधान भइसकेकाले तोकिएकै समयमा काम सक्ने जानकारी दिनुभयो। मन्त्री राईले खोकनावासीसँग छलफल गरी ऐतिहासिक धार्मिक तथा सांस्कृतिक महत्वका स्थानलाई छलेर फास्ट्र्याक निर्माण प्रक्रिया अघि बढ़ाइएको जनाउनुभयो। बैठकमा प्रधान सेनापति अशोक राज सिगदेलले द्रुत मार्गको 43% काम सम्पन्न भइसकेको जानकारी गराउनु भएको थियो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले। मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटिसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
ए हो त है, मेरो वाइफ त कति स्मार्ट। अब रात
तपाईको नेपाल टेलिकम राष्ट्रको संचार।
विज्ञापनपछि अब बाँकी समाचार। चिकित्सा शिक्षा आयोगको 21 बैठकले यस शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाको विभिन्न तह र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदको पीसीएल तहको संख्या वृद्धि सहित सीट निर्धारणको निर्णय गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बसेको बैठकमा आयोगको सीट निर्धारण समितिको सिफारिश बमोजिम सो निर्णय गरेको हो। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय पूँजीको संरक्षणका लागि आफ्नो पार्टी निरन्तर संघर्षरत रहने बताउनु भएको छ। काठमाडौँमा आज आयोजित कार्यक्रममा उहाँले राष्ट्रिय पूँजीको संरक्षण गर्न युवाहरूको महत्वपूर्ण भूमिका हुने भएकाले राज्यको नीति निर्माण तहमा युवाको सहभागिता बढ़ाउनु पर्नेमा जोड़ पनि दिनुभयो। मिलेनियम च्यालेन्ज एकाउन्ट एमसीसी नेपालले नेपाल र संयुक्त राज्य अमेरिका सरकारको संयुक्त लगानीमा संचालित कम्प्याक्ट विद्युत प्रसारण लाइनलाई अगाडि बढ़ाउने क्रममा दुई प्रमुख सम्झौतामा हस्ताक्षर गरेको छ। एमसीए नेपालले प्रतिस्पर्धात्मक अन्तर्राष्ट्रिय बोलपत्र प्रक्रियाबाट आज एक समारोह बीच रातामाटे नयाँ दमौली प्रसारण लाइनको निर्माण सम्झौता गरेको हो। बाजुराको हिमाली गाउँपालिकामा बुधवार राति परेको पानीपछि बिच्छा खोलामा आएको बाढ़ीले 11 घर बगाएको छ। बाढ़ीले गाउँपालिकाको वार्ड नम्बर 1, 3 र 5 बढ़ी क्षति गर्नुका साथै 11 घर बगाएको, 7 घरमा क्षति पुगेको र 17 घर जोखिममा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देव बहादुर चौधरीले जानकारी दिनुभयो। यस्तै बाढ़ीका कारण सरकारी कार्यालय, विद्यालय र सार्वजनिक संरचनामा समेत क्षति पुगेको छ। नेपालको पश्चिम तराईका जिल्लाहरूमा बसोबास गर्ने अवधि भाषी समुदायका हिन्दू महिलाहरूले सन्तानको दीर्घायुको कामना गर्दै आज कुश को पूजा गरी तीन छठी पर्व मनाएका छन्। अवधिभाषी समुदायका हिन्दू महिलाहरू यस पर्वका दिन बिहान सुबेरे उठेर नुहाई शुद्ध भई व्रत बस्ने र कुशका साथै बरियारा भन्ने बिरूवाको समेत पूजा गर्ने गर्दछन्। यस दिन छठी माताको व्रत र पूजा गर्नाले सन्तानको दीर्घायुसँगै कल्याण हुने विश्वास रहिआएको बताइन्छ। अब अन्तर्राष्ट्रिय समाचार। जम्मू कश्मीरको किस्तवाड़ जिल्लामा क्लाउड ब्रस्टपछि कम्तीमा 38 जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा धेरै जसो मचेल मातामा यात्रामा रहेका तीर्थालु रहेको बताइएको छ। बादल फाटेपछिको बाढ़ीको चपेटामा 100 भन्दा बढ़ी मानिस घाइते भएको अधिकारीहरूले बताएका छन्। उता इटालीको टापु ल्याम्पेडुसाको तटमा आज डुंगा दुर्घटना हुँदा कम्तीमा 27 जना आप्रवासी तथा शरणार्थीहरू डुबेको संयुक्त राष्ट्र संघीय शरणार्थी उच्च आयुक्तले जनाएको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
गण्डकी प्राविधिक शिक्षालयको पूर्वाधार विकासका लागि दक्षिण कोरिया सरकारले करिब 1,25,00,000,000 नेपाली रूपियाँ अनुदान सहायता दिने भएको छ। दक्षिण कोरिया सरकारबाट प्राप्त हुने 90,00,000 अमेरिकी डलर अर्थात 1,25,00,000,000 रूपियाँको अनुदान सहायता स्वीकार गर्ने सरकारले निर्णय गरेको सरकारका प्रवक्ता संचार मन्त्री पृथ्वी सुब्बा गुरूङले जानकारी दिनुभएको छ। यस्तै सरकारले वर्षखे धानको न्यूनतम समर्थन मूल्य तोकेको छ, जस अनुसार मोटा धानको समर्थन मूल्य प्रति क्विन्टल 3,463.81 रूपियाँ रहेको छ। यस्तै मध्यम धानको मूल्य प्रति क्विन्टल 3,628.33 रूपियाँ निर्धारण गरिएको छ। सरकारले गत वर्ष बर्खे धानको समर्थन मूल्य तोक्दा मोटाको 3,410 रूपियाँ र मध्यमको 3,580 रूपियाँ न्यूनतम समर्थन मूल्य तोकेको थियो। केन्द्रीय दुग्ध उत्पादक सहकारी संघले समयमै दूधको भुक्तानी सहज रूपमा उपलब्ध गराउन माग गरेको छ। दुग्ध उत्पादक किसानले सरकारी र निजी क्षेत्रबाट गरी 4 अर्ब रूपियाँ बढ़ी भुक्तानी पाउन बाँकी रहेको छ।
आर्थिक समाचारका साथ हुनुहुन्थ्यो सुरेन्द्रमणि त्रिपाठी। अब खेल समाचार रमेश टमाटाबाट।
नेपाली पुरूष राष्ट्रिय क्रिकेट टोलीले अस्ट्रेलियामा थप 5 अभ्यास खेल खेल्ने भएको छ। नेपाल क्रिकेट संघ क्यानले बिहिबार नेपालले 26 30 अगस्तसम्म हुने अभ्यास श्रृंखलामा क्रिकेट एसीटी र साउथ अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्ने जानकारी दियो। नेपालले अगस्त 26 एसीटी तथा अगस्त 28 साउथ अस्ट्रेलियासँग समान 2 20-20 खेल्नेछ। यसै गरी नेपालले अगस्त 30 साउथ अस्ट्रेलियासँगै एक दिवसीय खेल खेल्नेछ। यो अभ्यास श्रृंखला अघि नेपालले टप एण्ड 2020 श्रृंखलामा पनि सहभागिता जनाउनेछ। टोलीले 2020 विश्वकप छनौटको तयारी स्वरूप अगस्त 14-24 डार्विनमा हुने प्रतियोगिता खेल्न लागेको हो। नेपालले पहिलो खेलमा स्थानीय टोली नर्दर्न टेरिटोरी स्ट्राइकरको सामना गर्नेछ। आयोजक नर्दर्न टेरिटोरी क्रिकेटले सार्वजनिक गरेको खेल तालिका अनुसार यी दुई बीचको खेल अगस्त 15 हुनेछ। यसैगरी नेपालले अगस्त 16 बंगलादेश ए, 18 मेलबर्न स्टार्स, 19 होबार्ट हरिकेन्स, 20 मेलबर्न रेनेगेड्स र 22 पाकिस्तान शाहिनसँग खेल्नेछ।
अब मौसम। आगामी 24 घण्टामा देशको पहाड़ी भूभागमा साधारणतया बदली र बाँकी भूभागमा आंशिक बदली रहनेछ भने सुदूरपश्चिम प्रदेश लगायत देशका पहाड़ी भूभागका थोरै स्थानहरूमा तथा बाँकी तराई भूभागका 1-2 स्थानमा मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रधानमन्त्री केपी शर्मा ओलीसँग चालू आर्थिक वर्षमा गर्ने काम र उपलब्धिका लागि उप प्रधानमन्त्री र मन्त्रीहरूबीच कार्य सम्पादन सम्झौता। न्यारा युगान्तकारी काम गर्न सबै मन्त्री र सचिवहरूलाई प्रधानमन्त्रीको निर्देशन। पछिल्लो दुई दशकमा मलको माग तीन गुणाले वृद्धि। उपलब्ध बजेटले माग सम्बोधन गर्ने गरी मल ल्याउन नसकिएको। प्रतिनिधि सभामा कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीद्वारा जानकारी। नागढुङ्गा सुरंग मार्ग प्रयोगका लागि मन्त्री परिषदद्वारा सवारी साधनको उपभोग दस्तुर निर्धारण र जम्मू कश्मीरको किस्तवाड जिल्लामा क्लाउड ब्रस्टपछि कम्तीमा 38 जनाको मृत्यु। यसका साथै राति 9 बजेको समाचार सक्यो। अर्को समाचार राति 10 बजे हिन्दीमा सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। नमस्कार।